بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا إن جاءكم فاسق بنبأ فتبينوا أن تصيبوا قوما بجهالة فتصبحوا على ما فعلتم نادمين. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو اس تفسیر کلاس کے اندر اب ہم سورہ حجرات کی تفسیر کچھ دنوں سے پڑھ رہے ہیں. تو سورہ حجرات کی ابتدائی چند آیات کے بارے میں تفصیلی بحث ہم نے کل تک مکمل کر لی. اگر کسی کو کوئی سوال ہو اس سے ریلیٹڈ تو وہ آپ پوچھ سکتے ہیں. آگے ایک آیت آج تلاوت کی جس میں اللہ تعالیٰ ارشاد فرماتے ہیں، پھر ایمان والوں کو براہ راست مخاطب ہو کر، یا ایہا الذین آمنو، اے وہ لوگ جو ایمان لے کر کے آئے، یعنی جنہوں نے اقرار باللسان اپنی زبانوں سے اقرار کر لیا کہ اللہ تعالیٰ کے سوا کوئی معبود نہیں، اور ایمان کی جتنی ساری جو شرائط ہوتی ہیں ان سب کا زبان سے اقرار کر لیا، اقرار باللسان، اور دوسری چیز کیا ہوتی ہے جی آپ بتائیں. اگر زبان سے اقرار کر لینے سے انسان مسلمان ہو جاتا ہے، ایمان والا ہو جاتا ہے، تو ایمان کن دو چیزوں کو ملا کے بنتا ہے؟ اقرار باللسان کے ساتھ. جب وہ پارٹیسپیشن والی کلاس ہے نا، کوئی بیان تو نہیں ہے، ویسے ہم خود ہی بھول جاتے ہیں آپ سے سوال جواب کرنا زیادہ تر. تو تصدیقم بالقلب، ٹھیک ہے، اقرار باللسان کے ساتھ تصدیق، تصدیق کرنا، تسکین بالقلب نہیں، تصدیقم بالقلب، ٹھیک ہے، یعنی قلب سے تصدیق کرنا کہ سچ ہے یہ، دل میں بھی اس بات کو سچ ماننا. تو یہ دونوں چیزیں جب مل جاتی ہیں تو انسان ایمان والا بن جاتا ہے. اقرار باللسان کا تو پتہ صرف انسانوں کو چلتا ہے جو ہماری بات کو سنتے ہیں، لیکن تصدیق بالقلب کا پتہ اللہ رب العزت کو چلتا ہے جو کہ ہمارے قلب کے خیالات کو، دل کے خیالات کو جانتے ہیں، ٹھیک ہے. تو اللہ تعالیٰ ایسے لوگوں کو مخاطب ہو کے فرما رہے ہیں، یا آمنو، اے ایمان والوں، ان جاءکم فاسقن، اگر آئے تمہارے پاس کوئی فاسق، بنبئن، تو فاسق کس کو کہتے ہیں؟ فاسق ایسے گناہگار انسان کو کہتے ہیں کہ جس کا گناہ جو ہے نا واضح بھی ہو، نظر بھی آتا ہو، پتا ہو، ٹھیک ہے، وہ فاسق کہلاتا ہے. تو یہ فاسق جو ہے وہ کافر بھی کوئی ہو سکتا ہے، کافر کو بھی فاسق کہا جا سکتا ہے، اس لیے کہ کافر بھی گناہگار ہوتا ہے، سب سے بڑا گناہ تو کافر ہی کرتا ہے، اللہ تعالیٰ کے ساتھ شریک ٹھہرانے والا، کفر کرنے والا گناہ، اس سے بڑا تو کوئی اور گناہ ہو ہی نہیں سکتا. تو اس وجہ سے کافر جو ہے وہ گناہگار بھی تو ہوتا ہے، تو کافر بھی فاسق ہوتا ہے، اور کوئی مسلمان بھی فاسق ہو سکتا ہے کہ جو کہ اتنا زیادہ گناہ کرے کہ اس کا گناہ جو ہے وہ لوگوں کو نظر بھی آنا شروع ہو جائے، جس کو کہتے ہیں کہ کھل کر گناہ کرنا، گناہ کر کے لوگوں کو بتانا، یا ایسے گناہ کرنا کہ لوگوں سے چھپانا نہیں، ٹھیک ہے. یہ جو کانسیپٹ ہے نا مغفرت والا کانسیپٹ، یہ مغفرت والا کانسیپٹ جو ہے، تو ویسے تو اللہ کی مغفرت کی کوئی انتہا نہیں، ٹھیک ہے. جیسے کہ ہم بیانات سنی رہے ہیں کہ رمضان المبارک میں اللہ تعالیٰ اتنے سارے گناہگار مسلمانوں کو جہنم سے آزاد کرتے ہیں وغیرہ، رائٹ، یہ سب کچھ، یہ ساری حدیثیں بھی اپنی جگہ پر موجود ہیں، ٹھیک ہے. لیکن ویسی بھی حدیثیں موجود ہیں کہ اللہ تعالیٰ ایسے گناہگار کو معاف کر دیتے ہیں کہ جو کہ اپنے گناہ کو چھپاتا ہے لوگوں سے، چھپ کے گناہ کرتا ہے، ٹھیک ہے. لیکن ایسا گناہگار نا جو کہ اپنے گناہ کا اعلان کرتا ہے، ایسے گناہگار کو اللہ تعالیٰ معاف نہیں کرتے، ٹھیک ہے نا. تو یہ بھی ساتھ ساتھ ایسی بھی حدیثیں موجود ہیں. تو فاسق وہ گناہگار کہلاتا ہے جس کا گناہ جو ہے وہ نظر بھی آتا ہو، ٹھیک ہے، تو کھل کر گناہ کرنے والا. تو ایسا اگر کوئی گناہگار تمہارے پاس آئے، بنبئن، کسی خبر کے ساتھ، نبا کہتے ہیں خبر کو، جیسے کہ اما یتساءلون عن النبأ العظیم، تیسرے پارے کی جو پہلی سورت ہے سورہ اما، جس کی وجہ سے اس کا نام اما پارا بھی پڑ گیا تیسرے پارے کا. تو اس میں کیا فرماتے ہیں اللہ تعالیٰ کہ یہ لوگ آپس میں ایک دوسرے سے سوال کرتے ہیں عن النبأ العظیم، ایک عظیم خبر کے بارے میں، تو نبع جو ہے وہ خبر کو کہتے ہیں. تو کسی خبر کے ساتھ کوئی فاسق تمہارے پاس آئے تو فتبینو, تو تم اس خبر کی تحقیق کر لو, اس کی جانچ پڑتال کر لو, ٹھیک ہے, چھانٹ پھٹک کے دیکھنا جس کو کہتے ہیں, ٹھیک ہے, تو اس خبر کی کو ویریفائی کر لو, ٹھیک ہے, فتبینو, تحقیق کر لو اس کی, ان تصیبو قوماً بجہالت, کہیں ایسا نہ ہو کہ تم جا پڑو, کہ تم مبتلا ہو جاؤ, قوماً بجہالت, کسی قوم پر نادانی کے ساتھ, ٹھیک ہے, یعنی کہیں ایسا نہ ہو کہ وہ جو خبر تمہیں دی گئی ہے کسی قوم کے بارے میں, کسی گروپ آف پیپل کے بارے میں تمہیں کوئی اس نے غلط بات, کوئی ایسی خبر دی کہ جو کہ ان کے لیے ان کے مطابق, یعنی ان کے لیے متعلق جو ہے وہ کوئی پازیٹیو بات نہیں تھی, کوئی نیگیٹو بات تھی, تو کہیں ایسا نہ ہو کہ تم اس قوم کے ساتھ کوئی جہالت والا معاملہ کر دو, ٹھیک ہے, کہ تم ان کو کسی قسم کا نقصان پہنچا دو, زبانی نقصان یا جسمانی نقصان پہنچانے, ٹھیک ہے, فَتُصْبِحُ عَلَى فَعَلْتُمْ نَادِمِينَ, پھر کل کو, یعنی اس کے بعد پھر تمہارے ساتھ ایسا معاملہ ہو کہ تم اپنے اس فعل کے اوپر نادم اور شرمندہ ہو, تمہیں افسوس ہو کہ میں نے یہ کیا کر دیا, میں نے بغیر سوچے سمجھے, بغیر جانچ پڑتال کیے ہوئے, تحقیق کیے ہوئے وہ بات مان لی, اور اس کے بعد پھر نا جس کے خلاف وہ بات تھی میں نے اس کے خلاف جو ہے وہ اپنا غصہ نکال دیا, ٹھیک ہے, یا اس کے اوپر جو ہے وہ میں نے کوئی ایسی تادیبی حرکت کر دی, لیکن اصل میں تو یہ بات صحیح تھی ہی نہیں, تو اب اس کے اوپر مجھے بعد میں, یعنی بعد میں ظاہر ہے جب پتہ لگتا ہے انسان کو, ایک اچھا انسان, کیونکہ یہاں پہ ایمان والوں کی بات ہو رہی ہے, یہاں پہ کفار سے اور منافقین سے تو خطاب نہیں ہو رہا نا, ایمان والوں سے, تو ایمان والوں کے اندر تو یہ خوبی ہوتی ہے کہ اگر ان سے کوئی غلطی ہو جائے اور اس غلطی کا انہیں بعد میں پتہ چل جائے تو وہ اس کے اوپر نادم اور شرمندہ ہوتے ہیں, ٹھیک ہے, تو اللہ تعالیٰ کو بھی پتہ ہے کہ بھئی یہ میرے ماننے والے بندے ہیں تو یہ بعد میں نادم ہوں گے اگر ان سے ایسی کوئی غلطی ہو جائے, تو اللہ تعالیٰ اس غلطی سے ان کو پہلے سے ہی منع کر رہے ہیں, روک رہے ہیں, ٹھیک ہے. اب یہ جو آیت اتری تو اس کا سبب جو ہے نا وہ ایک واقعہ بنا جس کو شان نزول کہتے ہیں آیت کا, ٹھیک ہے, تو شان نزول کیا ہے, اس سے پہلے یہ بات کر لیتے ہیں کہ آیات پہلے اتری کہ واقعات پہلے ہوئے, کیا وہ کون سی چیز, چکن اینڈ ایگ پرابلم جس کو کہتے ہیں نا, کہ جی چکن پہلے آیا دنیا میں کہ پہلے انڈا آیا, رائٹ, انڈا آیا پھر انڈے سے چکن نکلا, یا پہلے چکن آیا پھر چکن بڑا ہوا مرغی بنا اور پھر مرغی نے انڈا دیا, ہاں, تو پھر یہ انگریزی کے اندر ایک محاورہ ہے چکن اینڈ ایگ پرابلم, ٹھیک ہے, تو یہاں پر بھی ایک چکن اینڈ ایگ پرابلم ہے کہ شان نزول اس واقعے کو کہتے ہیں کہ جس واقعے کے رونما ہونے کے بعد اللہ تعالیٰ نے آیت اتاری, ٹھیک ہے, تو بھائی آیت بعد میں اتری, واقعہ پہلے ہوا, بظاہر تو ایسے ہی لگتا ہے, لیکن کیا یہ قرآن لوح محفوظ میں نہیں ہے, اور لوح محفوظ کے اندر تو سب کچھ موجود ہے پہلے سے, جو کچھ ہونے والا ہے وہ سب کچھ موجود ہے, تو قرآن کے اندر جو یہ ساری آیات موجود ہیں یہ تو واقعات کے ہونے سے پہلے ہوئی نا, ٹھیک ہے, تو پھر قرآن پہلے ہو, پہلے ترتیب میں آ گیا, پھر اس کے بعد واقعات ہوئے, یا واقعات پہلے ہوئے پھر قرآن ہوا, ٹھیک ہے, تو یہ کون سی چیز پہلے ہوئی, تو پہلے کوئی چیز نہیں ہوئی, سب سے پہلے بس ایک ہی چیز ہوئی, وہ یہ ہوئی کہ اللہ تعالیٰ نے ساری کی ساری تقدیر جو ہے وہ ڈٹرمن کر لی, ٹھیک ہے, اللہ تعالیٰ نے لوح محفوظ کے اندر سب کچھ لکھ دیا, صرف قرآن نہیں لکھا, صرف قرآن نہیں ہے لوح محفوظ کے اندر, لوح محفوظ کے اندر دنیا میں جو کچھ ہونے والا ہے وہ سب کچھ بھی موجود ہے, ٹھیک ہے, تو اب اس کے اوپر کافی لوگوں کو پریشانی ہوتی ہے کہ جب سب کچھ پہلے سے موجود ہے تو پھر کسی کو انعام کس بات کا ملے گا, نیکی کرنے کا انعام کس بات کا, بھائی کیوں ملے گا انعام جبکہ پہلے سے سب کچھ ڈٹرمنٹ ہے, اور اسی طریقے سے غلطی کرنے کے اوپر سزا کیوں ملے گی, وہ بھی پہلے سے ڈٹرمنٹ ہے, تو نہ انعام کرنے والے کو کوئی کریڈٹ ملنا چاہیے اور نہ سزا ملنے والے, اور نہ جو ہے غلط کام کرنے والے کو کوئی سزا ملنی چاہیے, تو پھر اس کا کیا جواب ہے بھائی, اس کا کیا جواب ہے, کوئی آسان سا اگر مختصر الفاظ میں جواب دیا جائے کہ نہ تو کام کرنے والے کو انعام ملنا چاہیے اور نہ غلط کام کرنے والے کو سزا ملنی چاہیے, کیونکہ سب کچھ ہی پہلے سے ڈٹرمنڈ, تو پھر اس کا کیا جواب ہوگا, آپ کا بچہ آ کے آپ سے سوال کرے, کیا جواب دیں گے اس کو, सेटिस्फाई तो करना पड़ेगा ना, इसलिए अगर नहीं किया तो फिर तो उसके दिमाग में ये रील चलती रहेगी, और इस रील चलने को फिर कल को उसका जो स्कूल का टीचर होगा वो फिर अच्छी तरीके से फिर एक्सप्लॉइट करेगा, क्योंकि आजकल तो वैसे ही दीन बेजार और दीन मुखालिफ टीचर्स बड़े आसानी से मिल अवेलेबल होते हैं ना हर जगह। ठीक है, तो उनके तो उन्होंने अपना गोल ऑफ लाइफ खुद भी बनाया हुआ होता है, और कुछ लोगों को पैसे भी दिए जा रहे होते हैं कि बच्चों का ईमान खराब करो, और कुछ लोग बगैर पैसे के ही फ्री में ही लोगों का ईमान खराब करने के दरपे होते हैं, तो फिर क्या जवाब देंगे भाई? इल्म अल्लाह सुब्हान तआला को है, करने का इख्तियार अल्लाह ने बंदे को दिया है। हाँ, करने का इख्तियार अल्लाह ताला ने बंदे को दिया है, लेकिन अल्लाह ताला का इल्म जो है वो हर चीज पर वसी है, हर चीज को कवर करता है। तो अल्लाह ताला का इल्म सिर्फ पास्ट को कवर नहीं करता, सिर्फ प्रेजेंट को कवर नहीं करता, बल्कि अल्लाह ताला का इल्म फ्यूचर को भी कवर करता है। जब ही तो वो अल्लाह ताला है, जब ही तो वो माबूद कहलाने के काबिल है, जब ही तो वो सजदा करने के काबिल है। ठीक है ना, कि अल्लाह ताला वो हैं कि जिनके इल्म से कोई भी चीज गायब नहीं है, कोई भी चीज खाली नहीं है उनके इल्म से। एज मेनी थिंग्स आर डिसाइडेड ऑन आवर डीड्स, लाइक इफ वी विल प्रे वी विल गेट समथिंग। नहीं, ये अल्लाह ताला का इल्म जो है ना, बस इसी तरीके से लोहे महफूज का जवाब दे सकते हैं कि अल्लाह ताला नोज एवरीथिंग, सो वट एवर इज इन लोहे महफूज दैट इज द नॉलेज ऑफ अल्लाह सुब्हानहू व तआला। ठीक है, अल्लाह ताला को सब कुछ पता है कि क्या चीज होने वाली है, तो उस नॉलेज को अल्लाह ताला ने लोहे महफूज में किसी ना किसी शक्ल में अल्लाह ताला ने उसको सेव किया हुआ है, बट नो वन एल्स नोज। अब ये जो सेव किया होता है तो इसके ऊपर इंसान को तकलीफ इसी बात पर होती है कि भाई ये जो पहले से सब कुछ डिटर्मिन हुआ हुआ है तो फिर जो है वो मैं कुछ क्यों करूं। तो उसको ना सेटिस्फाई करने के लिए, उसकी तबीयत को जरा हल्का करने के लिए ये बात अगर बताई जाए कि भाई डोंट वरी, ये जो लोहे महफूज में जो कुछ भी है ना, ये तो सिर्फ अल्लाह का इल्म है, किसी और को कुछ नहीं पता कि क्या होने वाला है। ठीक है, ना जिब्राइल अलैहिस्सलाम को पता है कि क्या होने वाला है, ना नबी अलैहिस्सलाम को पता है कि क्या होने वाला है, ना किसी जिन को पता है कि क्या होने वाला है, ना आपके जो है वो किसी दुश्मन को बता दिया गया है कि आपके साथ क्या होने वाला है ताकि वो खूब मजे उड़ाए आपके साथ जो कुछ होने वाला है। ठीक है, ये किसी को भी नहीं पता, सिर्फ और सिर्फ अल्लाह ताला को पता है। हत्ता कि अल्लाह ताला ने इस लोहे महफूज को लिखने के लिए भी किसी फरिश्ते को, किसी नबी को इस्तेमाल नहीं किया, बल्कि अल्लाह ताला ने एक कलम को इस्तेमाल किया, जो कि कलम हम जिसको बेजान चीज कंसिडर करते हैं, तो अल्लाह ताला ने सिर्फ और सिर्फ कलम को इस्तेमाल किया, कि कलम को हुक्म दिया कि बस लिखना शुरू हो जाओ, और वो लिखता लिखता गया। तो किसी को पता ही नहीं है कि उसके अंदर क्या मौजूद है, तो उसकी परेशान होने की जरूरत नहीं है। अलबत्ता ये बात तो हमें भी माननी चाहिए कि भाई अल्लाह ताला तो अल्लाह ताला है ही, इसलिए क्योंकि उनको फ्यूचर का मालूम है। ठीक है, अल्लाह ताला ने दोनों रास्ते बता दिए। फिर उसके बाद अल्लाह ताला ने इंसानों को इख्तियार दे दिया कि तुम इस चीज को चूज करो या उस चीज को चूज करो, इस वजह से हमारी चॉइस की वजह से फिर हमें जजा और सजा मिलती है। तो इसका शान नुजूल इन आयात का ये है कि शान नुजूल हम फिर जरा यहाँ से ही पढ़ लेते हैं और साथ साथ कुछ मजीद चीजें आपको बताते चले जाएंगे। तो पेज नंबर 104 पर मारुफ और मसाइल में ही शान नुजूल ने लिखा है, इस आयत के नुजूल का वाकया हजरत इब्ने कसीर रहमतुल्लाह अलैह, बहुत बड़े मुफस्सिर कुरान गुजरे हैं हमारी उम्मत में, नबी सल्लल्लाहु अलैहि वसल्लम की उम्मत में, तो इब्ने कसीर रहमतुल्लाह अलैह ने बहवाले मुसनद अहमद ये नकल किया है। मुसनद अहमद हदीस की एक बहुत मशहूर और मुस्तनद किताब है, मुसनद अहमद, उसमें ये नकल किया है कि कबीला बनी अल मुस्तलक के रईस, यानी अरब के अंदर एक कबीला था मक्का मुकरमा से बहुत ज्यादा दूर ये लोग नहीं रहते थे, तो इनके जो रईस थे यानी इनके जो अमीर थे सरदार थे हारिस बिन जर्रार बिन अबी जर्रार, जिनकी साहिबजादी हजरत जुवैरिया रजी अल्लाह तआला अन बिनते हारिस उम्महातुल मोमिनीन में से हैं। ठीक है, ये जो कबीला था ना, ये गैर मुस्लिम कबीला था, और इस कबीले ने नबी सल्लल्लाहु अलैहि वसल्लम की दावत को मानने से इनकार किया था, और फिर इनके साथ मुसलमानों का एक मारका भी हुआ था, लड़ाई भी हुई। तो ये लड़ाई जो है वो समंदर के किनारे यानी गालिबन जद्दा के साहिल पर, उस जमाने में जद्दा का शहर उस वक्त भी मौजूद था, और जद्दा आपको पता है कि साहिल समंदर के ऊपर है रेड सी के, तो वहाँ कहीं ना कहीं ये मारका हुआ था। ठीक है, जद्दा के साहिल पर हुआ, या हो सकता है जद्दा से थोड़ा सा नॉर्थ राबिग का इलाका है और यम्बो का इलाका है, वो सब जो है वो साहिल समंदर पर है और मदीना मुनव्वरा से रिलेटिवली करीब है। तो यहाँ पर इनके साथ लड़ाई हुई थी, तो इस लड़ाई के अंदर फिर मुसलमानों को फतह, कामयाब फतह नसीब हुई थी, और इसमें कुफार के 10 लोग जो हैं वो मारे गए थे, जिनमें से हजरत जुवैरिया रज़ी अल्लाह तआला अन्हु, जो कि इस कबीले के अमीर हारिस की बेटी थी, तो उनका जो शौहर था जो कि जुवैरिया रज़ी अल्लाह तआला अन्हु का एक कजन था, तो वो भी मारा गया था इस लड़ाई में। मुसलमानों की तरफ से सिर्फ एक आदमी का इंतकाल हुआ था, शहीद हुए थे, और वो भी जो है ना वो यानी दुश्मन की तरफ से शहीद नहीं हुए थे, बल्कि वो भी आपस में ना गलती से किसी की तलवार जो है वो अपने ही लश्कर में से किसी की तलवार या तीर वगैरह उनको लग गया था, जिसकी वजह से वो शहीद हुए थे। तो सिर्फ एक आदमी का नुकसान हुआ था मुसलमानों की तरफ से इसमें। तो हजरत जुवैरिया तआला बिनते हारिस उम्महातुल मोमिनीन में से हैं, तो ये फरमाते हैं कि मैं यानी हारिस बिन जर्रार ये फरमाते हैं कि मैं रसूल सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुआ, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने मुझे इस्लाम की दावत दी और ज़कात अदा करने का हुक्म दिया। मैंने इस्लाम को कबूल किया और ज़कात अदा करने का इकरार किया। ठीक है, तो जुवैरिया रज़ी अल्लाह तआला अन्हा से तो फिर नबी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने निकाह कर लिया था, तो वो अज़वाज मुतहरात में शामिल हो गई थी। तो कुछ दिनों के बाद जो है ना वो उनके वालिद साहब भी मुसलमान हो गए थे, और साथ साथ पूरा कबीला भी मुसलमान हो गया था। हुआ ये कि जब हजरत जुवैरिया रज़ी अल्लाह तआला अन्हा नबी सल्लल्लाहु अलैहि वसल्लम की निकाह में आ गई ना, तो उस वक्त तक ये पूरा का पूरा कबीला जो है ना, जैसे कि उस जमाने में होता था कि कबीले के जो मर्द बाकी बचते थे उन मर्दों को जो है वो गुलाम बना लिया जाता था, और औरतों को जो है वो बांदी लौंडी बना लिया जाता था। ठीक है, और वो मुसलमानों के हिस्से में इस तरह से डिस्ट्रीब्यूट हो जाते। ये जो एक हल था ना, गुलाम और बांदी बना लेने का हल, ये उस जमाने के हिसाब से बहुत बेहतरीन सोल्यूशन था कि भाई हम आपने जिस कबीले के ऊपर यानी जिस कबीले को शिकस्त दी है, तो अब उसके लोगों का करा किया जाए। तो उसके चंद हल ये थे कि एक ये है कि भाई आप उसके तमाम मर्दों को मार दें, कत्ल कर दें। क्यों कत्ल कर दें? इसलिए क्योंकि अगर वो जिंदा रहेंगे ना, तो वो फिर से इकट्ठे होकर के आपके ऊपर हमला करेंगे, आपको नुकसान पहुंचाएंगे। तो इस फ्यूचर के नुकसान से बचने के लिए एक हल उस जमाने के में क्या किया जाता था, सबको ही मार दिया जाता था। ठीक है ना, यानी जो लड़ाई में मरे हैं उनके अलावा बाकी जो बचे ना उनको भी मार दिया जाए। दूसरा हल ये था कि इनको जो है कैदी बना लिया जाए। ठीक है, प्रिजनर ऑफ वॉर जिसको कहते हैं। ठीक है, तो अब प्रिजनर ऑफ वॉर जो बना लिया जाता था ना, तो प्रिजनर ऑफ वॉर बनाने का मसला ये था कि अब जब आपने किसी को इंसान को प्रिजनर बना लिया है, ठीक है ना, अब उसको आपने कैद खाने में रखना है। ठीक है, प्रिजनर का तो मतलब यही होता है कि कैद खाने के अंदर उसको रखो। तो कैद खाने में रखने का मतलब ये हुआ कि आप उसको कत्ल तो नहीं करना चाहते, आप कैद करना चाहते हैं। ठीक है, तो कैद में रखने के लिए अब जरूरी है कि अब आप उन इंसानों की जरूरियात भी पूरी करें, उनको खाना पीना भी दें, राइट, उनके लिबास वगैरह भी कुछ ना कुछ तो आपको ख्याल करना पड़ेगा ना, अगरचे के बहुत अच्छी तरीके से आप उनको हर चीज नहीं देंगे, लेकिन कुछ ना कुछ तो करना पड़ेगा ना आपको, क्योंकि आप उनको कत्ल नहीं करना चाहते, वरना तो आप कत्ल ही कर देते। ठीक है, तो आपने कैद में रखा है, अब वो जो खाने पीने का इंतजाम है और उस कैद खाने की सिक्योरिटी, ताकि वो भाग ना जाए वहां से, ठीक है, तो उसके लिए आपको अच्छा खासा जो है ना वो अपना माल असबाब खर्च करना पड़ेगा। तो आपके जो मुमलिकत है उसके ऊपर कैद खाने के निजाम का इंतजाम संभालने के लिए बहुत बड़ा एक खर्चा आता है। ठीक है ना, बहुत एक लोड आता है हुकूमत के ऊपर कैद खाने का इंतजाम, प्रिजन्स का इंतजाम करने का। ठीक है, तो ये लोड जो है वो मुल्की खजाने के ऊपर बहुत ज्यादा यानी बुरा असर लेकर के आता है। आज के जमाने में दुनिया के पास ये एक कैद खाने वाला ही सिस्टम है, प्रिजन्स वाला सिस्टम, और अगर आप जाकर के कुछ हालात पढ़ें कि कैद खानों के अंदर क्या हालात होते हैं, तो वो हालात जो है ना वो इंतहाई बदतरीन हालात होते हैं। कैद खानों के अंदर जो कैदी होते हैं, तो वो जुर्म से तौबा करना तो दूर की बात, वो तो मजीद जुर्म के अंदर मुब्तला हो जाते हैं, और कैद खानों के अंदर जो कैदी होते हैं ना, वो कैदी एक दूसरे ही को अब्यूज करना शुरू हो जाते हैं, एक दूसरे ही को जो है ना वो बहुत बुरी बुरी तरीके से एक दूसरे को जो है वो तकलीफ पहुंचाना शुरू हो जाते हैं। तो कैद खाना खुद एक जरायम का गढ़ बन जाता है। फिर उसके बाद कैद खाने का जो इंतजाम करना है, ये हुकूमत के ऊपर इतना ज्यादा बार पड़ता है कि यानी अच्छा खासा जो है वो हुकूमत का पैसा जो है जगह लग रहा होता है। तो भाई कैद खाने का जो निज़ाम है ना, ये हमारे दीन ने इसको प्रेफर नहीं किया, खुसूसन जंग की सूरत लोगों को कैदी बना दिया जाए। ठीक है, इन दो वजूहात की वजह से। तो फिर तीसरा सोल्यूशन क्या रह जाता है, एक तो था कत्ल कर देना, दूसरा था कैद में रख लेना, और तीसरा सोल्यूशन क्या था, वो ये था कि जो आपने दुश्मन के को जो आपने शिकस्त दी है, तो आप इनके लोगों को जो है, मर्दों को और औरतों को, ये मुसलमान मुआशरे में डिस्ट्रीब्यूट कर दें, एक एक घर में एक एक बंदा दे दें, या दो दो तीन तीन बंदे दे दें इस तरह से, ठीक है। और ये जो है ना, वो उनके खादिम बन करके रहे, खादिम बन करके और खादमाएं बन करके रहे, ठीक है। इसी को गुलाम और लौंडी का निजाम कहा जाता था। तो ये गुलाम और लौंडी का जो निजाम था, तो इसमें उनसे आप खिदमत भी ले रहे होते थे, और उनका जो नान नुस्खे का इंतजाम है, खाने पीने का, कपड़े वगैरह का इंतजाम है, ये इंतजाम भी जो है वो पूरे के पूरे मुसलमान मुआशरे के ऊपर डिस्ट्रीब्यूट हो जाता था। ये सिर्फ एक हुकूमत के ऊपर इसका लोड नहीं पड़ता था, ठीक है, बल्कि हर बंदा वो सर्विस भी तो ले रहा है ना, तो इसके बदले में उनको खाना पीना और लिबास वगैरह भी दे रहा है, ठीक है। और तीसरी चीज क्या होती थी कि दीन इस्लाम ने इनके हुकूक, गुलामों के हुकूक इतने ज्यादा बयान किए, इतने ज्यादा इनके ऊपर एम्फेसाइज किया कि अब इन खादिमों का जो स्टैंडर्ड ऑफ लिविंग होता था ना, वो भी बहुत ज्यादा रेज हो जाता था। इनके साथ बहुत ज्यादा अच्छे अंदाज में मुसलमान रहा करते थे, मारने पीटने की इजाजत ही नहीं थी इनको, ठीक है। मारने पीटने के ऊपर नबी अलैहिस्सलाम ने जहन्नुम की वईदें सुनाई, अगर किसी से ने गलती से अपने गुलाम को मार दिया, तो नबी अलैहिस्सलाम ने उसको कैसे मना फरमाया ना कि अल्लाह ताला तुम्हारे ऊपर ज्यादा कादिर है कि अल्लाह ताला तुम्हें जहन्नुम का अजाब दे, जिस तरह तुम इस गुलाम को जो है वो किसी गलती के ऊपर मार रहे हो। तो इस तरीके से इस्लाम ने मुसलमानों का ऐसा जहन बना दिया कि वो अपने गुलामों के साथ और बांदियों के साथ इंतहाई अहम सलूक करते थे, हत्ता के शादियां भी हो जाती थी, हत्ता के गुलाम जो है वो दीन का यानी गुलाम इल्म हासिल करना शुरू हो जाते थे, और इतना ज्यादा इल्म हासिल करते थे कि फिर वो पैदाइशी मुसलमानों के, आजाद लोगों के उस्ताद बन जाते थे। इतना बेहतरीन निजाम अल्लाह ताला ने इस्लाम के जरिए से इंसानों को दिया, ठीक है। और फिर ये कि गुनाह, अगर कोई गुनाह हो जाए, फॉर एग्जाम्पल रोजा, ठीक है, रोजा आपने तोड़ दिया कस्तन जो है वो आपने रोजा तोड़ दिया, तो रोजा तोड़ने का कफारा क्या है, गुलाम आजाद करना, ठीक है। कफारे का भी सिस्टम थोड़ा सा सुन लें कि कफारा क्या है, रोजा तोड़ने का, गुलाम आजाद करना, ठीक है। ये फिर
लविस
ये आप जरा म्यूट कर लीजिए, इनको म्यूट कर देंगे प्लीज। का देना नहीं, 60 मिसकीनों को खाना खिलाना नहीं है इसका कफारा। ये बार बार लोग क्यों अनम्यूट हो रहे हैं, जरा ध्यान रखें अपने उसके ऊपर प्लीज, शोर आता है तो जाहिर पूरी क्लास डिस्टर्ब होती है। तो अगर गुलाम आजाद करना मुमकिन ना हो, ठीक है, तब उसके बाद 60 रोजे रखना लगातार विदाउट एनी गैप, और अगर कोई गैप हो गया बीच में, तो फिर दोबारा से 60 रोजे लगातार, यह है कफारा रोजे का, रोजा तोड़ देने का, ठीक है। तो गुलाम आजाद करना चूंकि इस दौर के अंदर मुमकिन है ही नहीं, क्योंकि गुलाम अब होते ही नहीं है, इस वजह से इस दौर के अंदर कफारा है 60 लगातार रोजे रखना, ठीक है। अगर कोई शख्स ऐसा बीमार हो या इस उम्र को पहुंच चुका हो कि अब उसके लिए 60 लगातार रोजे रखना मुमकिन नहीं है, उसके लिए 60 मिस्कीनों को खाना खिलाना दो वक्त का, उसके लिए, अदरवाइज उस 60 मिस्कीनों को खाना खिलाना ये कफारा नहीं है रोजे का, ठीक है ना। ये सिर्फ उस बंदे के लिए है जो कि 60 लगातार लगातार रोजे रखने पर कादिर ना हो। तो हमने क्या समझ लिया है, हमने ये समझ लिया है कि जी रोजा तोड़ देंगे तो कोई बात नहीं, अल्लाह ने इतना माल दिया है तो 60 मिस्कीनों को खाना खिला देना कौन सा मुश्किल काम है भाई, दो वक्त का है, कौन सा इतना बड़ा काम है, दो दो वक्त की रोटी जो है वो इतनी ज्यादा महंगी तो नहीं होती, जिन जिन लोगों को अल्लाह ने माल पैसा दिया है उनके लिए, ठीक है। नहीं, ऐसा बिल्कुल भी नहीं है। या तो अगर आपको फिक्र है ही नहीं शरीयत की, तो फिर आप छोड़ें, कोई कुछ मसला करने की जरूरत नहीं है, कोई फिक्र करने की जरूरत नहीं है कफारे वफारे, राइट। लेकिन अगर आपको फिक्र है कि भाई हाँ मुझे कफारा देना होगा, तो भाई शरीयत ने जिस तरह से बताया है वैसे देना होगा ना, अपनी मर्जी से तो नहीं कफारा दे सकते, ठीक है। तो 60 यानी फिर ये कि गुलामों को کہ پریویلیجز کے اندر مزید کیا تھا کہ بھئی یہ والا گناہ ہو گیا غلام آزاد کرو، یہ گناہ ہو گیا دو غلام آزاد کرو، یہ گناہ ہو گیا یہ غلام آزاد. تو اس طرح سے مسلمان جو ہے ظاہر گناہ تو انسان سے ہوتے رہتے ہیں، تو مسلمان پھر خوب غلاموں کو آزاد کیا کرتے تھے خوب، اور اللہ کی رضا حاصل کرنے کے لیے ویسے ہی بغیر گناہ کے بھی اتنے اتنے غلاموں کو آزاد کر دیا کرتے تھے، ہزاروں غلاموں کو آزاد کرنے کا صحابہ کرام کی طرف سے کتابوں میں لکھا ہوا ہے. تو جواریہ رضی اللہ عنہ جب نبی صلی اللہ علیہ وسلم کی نکاح میں آ گئیں تو پھر باقی جو قبیلے کے لوگ تھے وہ سارے کے سارے تو مسلمانوں کے غلام اور لونڈیاں ہی بنے ہوئے تھے نا، یہ تو جواریہ رضی اللہ عنہ جو ہیں ان کو اللہ تعالیٰ نے یہ پریولیج دی کہ بھائی نبی صلی اللہ علیہ وسلم نے ان کو شادی میں قبول کر لیا. ٹھیک ہے، تو جب مسلمانوں نے یہ دیکھا کہ جواریہ رضی اللہ تعالیٰ عنہ جو ہیں وہ نبی صلی اللہ علیہ وسلم کی بیوی بن چکی ہیں، تو اب اس کا مطلب کیا ہوا کہ جواریہ رضی اللہ تعالیٰ عنہ کے جو رشتہ دار ہیں اور قبیلہ پورا کا پورا رشتہ دار کنسیڈر کیا جاتا تھا، وہ ٹرائبل سسٹم تھا اور بڑی خیر تھی اس ٹرائبل سسٹم کے اندر. آج بھی جہاں جہاں ٹرائبل سسٹم تھے نا وہاں پر ایکچولی شر سے زیادہ خیر ہے اگر ہم غور سے ذرا دیکھیں. ٹھیک ہے نا، بنسبت ان جگہوں کے جہاں پہ کوئی ٹرائبل سسٹم نہیں، جہاں پہ کوئی قبائلی سسٹم نہیں ہے، نظام نہیں ہے، کمیونٹی، انگریزی میں اس کو کمیونٹی سسٹم کہا جاتا ہے. ٹھیک ہے، تو کمیونٹی سسٹم جہاں پر بالکل بھی نہیں ہے نا، تو وہاں کے مقابلے میں ٹرائبل سسٹم قبائلی سسٹم کے اندر اب آج بھی نسبتاً زیادہ خیر ہے. تو پورا قبر قبیلہ جو ہے وہ ایک رشتے داری کے بندھن میں بندھا ہوتا ہے. ٹھیک ہے، تو پورا قبیلہ جو ہے وہ جواریہ رضی اللہ تعالیٰ عنہ کا رشتہ دار ہے. تو گویا کہ یہ قبیلہ، یہ نبی علیہ الصلوۃ والسلام کا سسرالی ہوا، سسرال ہوا یہ نبی علیہ الصلوۃ والسلام کا. تو صحابہ نے آپس میں مشورہ کیا، بھئی یہ کیسے ہو سکتا ہے کہ نبی علیہ الصلوۃ والسلام کے سسرالی رشتہ دار ہمارے غلام اور ہماری باندیاں ہوں، یہ کیسے ہو سکتا ہے؟ ٹھیک ہے، تو کیونکہ عاشق رسول تھے سارے کے سارے، تو ان سب نے فیصلہ کیا کہ ہم سب اپنے غلاموں اور باندیوں کو آزاد کرتے ہیں جو کہ اس قبیلے سے آئے. ٹھیک ہے، تو اب ایک جواریہ رضی اللہ تعالیٰ عنہ کی وجہ سے پورا کا پورا قبیلہ جو ہے مسلمان بھی ہو گیا اور یہ سارا کا سارا پھر آزاد بھی ہو گیا. تو حضرت عائشہ صدیقہ رضی اللہ عنہ فرماتی ہیں کہ میں نے کسی اور کو نہیں دیکھا کہ وہ اپنے قبیلے کے لیے اتنی زیادہ خیر کا سبب بنی ہو جیسے کہ حضرت جواریہ رضی اللہ تعالیٰ عنہ بنی تھی. ٹھیک ہے، تو ان کے اندر خیر تھی، بہت خیر تھی، اور پھر ایک اور بڑی خیر ان سے پوری امت کو ملی. ایک اور بڑی خیر حضرت جواریہ رضی اللہ تعالیٰ عنہ کی نسبت سے یا ان کے سبب سے پوری امت کو ملی، وہ کیا خیر تھی کہ آپ نے وہ مشہور حدیث پڑھی ہوگی جو زاد الطالبین کی کتاب پڑھ چکے ہیں یا جنہوں نے دوسروں نے بھی سنا ہوگا یہ حدیث کہ ایک دفعہ نبی علیہ السلام اپنے گھر میں جواریہ رضی اللہ عنہ کے حجرے میں رات گزاری تھی. ٹھیک ہے، ان کا بھی ایک حجرہ تھا جیسے ساری امہات المومنین کا ایک ایک حجرہ ہوتا تھا، تو باریاں لگتی تھیں. نبی علیہ السلام ایک رات کسی کے ساتھ ہوتے تھے، دوسری رات اگلی کے ساتھ ہوتے تھے، تیسری رات اگلی کے ساتھ ہوتے تھے، تو ایک رات جواریہ رضی اللہ عنہ کے ساتھ گزاری. تو جب فجر کا وقت ہوا تو نبی علیہ السلام گھر سے نکلے فجر کی نماز پڑھنے کے لیے. فجر کی نماز پڑھ کر کے پھر ظاہر ہے نبی صلی اللہ علیہ وسلم کی سنت تھی کہ مسجد کے اندر کچھ دیر بیٹھا کرتے تھے اشراق تک، اور اشراق کی نفلیں پڑھ کر کے پھر گھر واپس آیا کرتے تھے. تو اتنی دیر تک نبی صلی اللہ علیہ وسلم باہر رہے. تو اچھا، جب نکل رہے تھے نا تو جواریہ رضی اللہ عنہا اپنی مصلی پر بیٹھی ہوئی تسبیحات پڑھ رہی تھیں، فجر پڑھ چکی ہوں گی یا پڑھنے والی ہوں گی تو تسبیحات وغیرہ پڑھ رہی تھیں. تو نبی علیہ الصلوۃ والسلام یہ دیکھ کر کے فجر پڑھنے چلے گئے. جب سب کچھ کر کرا کے نبی علیہ الصلوۃ والسلام واپس آئے تو جواریہ رضی اللہ تعالیٰ عنہ ویسے ہی بیٹھی ہوئی تسبیحات پڑھ رہی. تو نبی علیہ الصلوۃ والسلام نے دیکھ کر کے تعجب کیا اور پوچھا کہ جواریہ، کیا تم ایسے ہی بیٹھی ہوئی ہو اپنے مصلی کے اوپر؟ جب سے میں گیا ہوں اس وقت سے ایسی بیٹھی ہو؟ جواریہ تعالیٰ نے فرمایا کہ ہاں اللہ کے نبی صلی اللہ علیہ وسلم، میں ایسی بیٹھی ہوں. تو نبی علیہ السلام نے فرمایا کہ میں نے 3 دفعہ ایک کلمہ پڑھا، اس کلمے کا پڑھنے کا ثواب تمہارے اتنی دیر تک بیٹھ کر کے تسبیحات پڑھنے سے زیادہ ہو گیا. ٹھیک ہے، تو نبی علیہ السلام نے پھر بتایا کہ وہ کلمات کیا تھے، سبحان اللہ و بحمدہ عدد خلقہ ورضا نفسہ وزنۃ عرشہ ومداد کلماتہ. ٹھیک ہے، یہ تمام تسبیح، تمام پاکی اللہ رب العزت کے لیے ہے کہ اور تمام کی تمام پاکی اور تمام کی تمام تعریف اللہ رب العزت کے لیے. عدد خلقہ، جتنی مخلوقات اللہ تعالیٰ نے بنائی ہیں، ٹھیک ہے نا، اس کی تعداد کے مطابق. تو اللہ تعالیٰ کی مخلوق کی تعداد کس کو پتا ہے؟ کوئی گنی نہیں سکتا، کوئی تصور ہی نہیں کر سکتا اللہ تعالیٰ کتنی مخلوقات ہیں. رائٹ، ہر چیز تو اللہ تعالیٰ کی مخلوق ہے. تو عدد خلقہ، نبی علیہ السلام نے کیا اماؤنٹ یہاں پہ بیان کر دیا کہ میں اتنی اللہ تعالیٰ کی تسبیح بیان کرتا ہوں اور تعریف کرتا ہوں جتنی کہ اللہ تعالیٰ کی مخلوقات ہیں، ورضا نفسی، اور اتنا تعریف کرتا ہوں اور اتنی تسبیح بیان کرتا ہوں کہ جتنا کا اللہ تعالیٰ کی کا نفس، اللہ تعالیٰ کی ذات جو ہے وہ اس سے خوش ہو جائے. وزنت عرشہ، اور اللہ تعالیٰ کا جو عرش ہے اس کا جتنا وزن ہے نا، اس وزن کے برابر میں اللہ تعالیٰ کی تسبیح کرتا ہوں. وہ مداد کلمات ہی، اور اللہ تعالیٰ کے جتنے کلمات ہیں ان کلمات کے برابر میں تسبیح کرتا ہوں. ٹھیک ہے، تو اب اللہ تعالیٰ کے کلمات کی بھی کوئی انتہا نہیں. ساتوں سمندر اگر مل جائیں وہ روشنائی بن جائیں، اور ساری دنیا کے قلم کے درخت اگر قلم بن جائیں، اور پھر ان قلموں سے ہم اللہ تعالیٰ کے کلمات کو لکھنا شروع کریں تو قلم ٹوٹ جائیں گے، یہ سارے کے سارے سمندروں کی روشنائی ختم ہو جائے گی، لیکن اللہ تعالیٰ کے کلمات ختم نہیں ہوں گے. تو نبی علیہ الصلوۃ والسلام نے کیسا گر بتایا اللہ تعالیٰ کی تسبیح کرنے کا، کہ آپ کو مستقل بیٹھ کر کے گھنٹوں گھنٹوں جو ہے وہ ایسے تسبیحات کرنے کی بھی ضرورت نہیں. آپ جو ہے وہ چند دفعہ ایسی باتیں اللہ تعالیٰ کے لیے شان میں اگر کر لینا تو آپ کو اس سے زیادہ ثواب مل سکتا ہے. ٹھیک ہے، تو یہ چند گر تھے جو نبی علیہ الصلوۃ والسلام نے اپنی وائف حضرت خدیجہ، حضرت جویریہ رضی اللہ عنہ کو بتائے، اور جویریہ رضی اللہ تعالیٰ عنہ نے ان کلمات کو پھر چھپا کے نہیں رکھا. ٹھیک ہے، اپنے پاس چھپا کے نہیں رکھا کہ جی بس میں ہی اس سے فائدہ اٹھاؤں گی اور کسی کو میں وہ درجہ ہی نہ پانے دوں کہ جتنا درجہ جو ہے میں پا جاؤں تاکہ میں اللہ کے نبی علیہ الصلوۃ والسلام کے ساتھ اکیلی رہ سکوں جنت میں اور کوئی جو ہے وہ اس مقام تک نہ پہنچ سکے. نہیں، جویریہ رضی اللہ عنہ نے یہ کلمات امت کو سکھا دیے، بتلا دیے، اور آج تک ایمان والے ان کلمات کو پڑھتے ہیں. تو ان کو پڑھنے سے ایمان والوں کو خود بھی ثواب ملتا ہے اور اس کا ثواب حضرت جویریہ رضی اللہ عنہ کو بھی پہنچتا ہے، اور ظاہر جویریہ رضی اللہ عنہ کی نسبت سے کی واسطے سے نبی علیہ الصلوۃ والسلام کو تو پہنچتا ہی ہے ہر چیز کا ثواب. ٹھیک ہے، تو یہ احسانات ہیں ان لوگوں کے ہمارے اوپر. رائٹ، نبی علیہ الصلوۃ والسلام کی ایک ایک زوج کے ہمارے اوپر کیسے کیسے احسانات ہیں. باقی صحابہ سے تو اور جتنا کچھ ہم نے علم سیکھا وہ تو ہم تصور نہیں کر سکتے. تو جبیریہ رضی اللہ عنہ جو ہیں ان کے بارے میں تھوڑی سی یہ ہسٹری تھی. تو ان کے جو والد صاحب تھے حضرت حارث رضی اللہ عنہ، تو انہوں نے فرمایا کہ میں جب مسلمان ہو گیا تو پھر نبی صلی اللہ علیہ وسلم نے مجھے زکوٰۃ کے بارے میں حکم دیا، تو میں نے اقرار کر لیا کہ ہاں جی میں زکوٰۃ ادا کروں گا، کیونکہ ظاہر ہے قبیلے کے سردار تھے اور سردار کے پاس اتنا تو مال دولت ہوتی ہے نا کہ وہ زکوٰۃ ادا کرنے والا ہو. فرمایا کہ عرض کیا کہ اب میں اپنی قوم میں جا کر کے ان کو بھی اسلام اور ادائے زکوٰۃ کی طرف دعوت دوں گا. تو یہ جو تھے نا، یہ نبی علیہ الصلوۃ والسلام کے سسر محترم تھے، حضرت حارث بن زرار رضی اللہ تعالیٰ عنہ. جو لوگ میری بات مان لیں گے اور زکوٰۃ ادا کریں گے میں ان کی زکوٰۃ کو جمع کر لوں گا، آپ فلاں مہینے کی فلاں تاریخ تک اپنا کوئی قاصد میرے پاس بھیج دیں. ٹھیک ہے، یعنی تاریخ بھی بتا دی کہ میں اس تاریخ تک نا سب کی زکوٰۃ جمع کر کے رکھوں گا، کیونکہ آپ کو پتا ہے کہ زکوٰۃ جو ہے وہ سال میں ایک دفعہ فرض ہوتی ہے. تو انسان جب زکوٰۃ دینا شروع کرے نا تو اپنی اس تاریخ کو نوٹ کر لے کہ اس تاریخ کو میں نے زکوٰۃ یعنی اس تاریخ سے میں نے اپنا مال جو ہے وہ کاؤنٹ کرنا شروع کیا ہے، اور جب ایک سال گزر جائے گا تو پھر میں اس تمام مال کی جو ہے وہ زکوٰۃ کیلکولیٹ کر کے نکال لوں گا. تو انہوں نے بھی یہی کیا کہ انہوں نے اپنے ذہن میں ایک تاریخ سیٹ کر لی کہ جی اس تاریخ سے میں نے یہ حساب شروع کر دینا ہے، تو اگلے سال جب یہ تاریخ دوبارہ آئے گی تو اس وقت پھر میں ساری کی ساری زکوٰۃ جمع کروں گا اپنے پورے قبیلے والوں سے اور جمع کر کے اپنے پاس رکھوں گا. نبی علیہ الصلوۃ والسلام کی طرف سے کوئی نمائندہ میرے پاس آئے گا تو اس کے میں حوالے کر دوں گا زکوٰۃ کو. ٹھیک ہے، تو یہ طے ہو گیا ان کے اور نبی علیہ السلام کے درمیان. تو جب حارث نے حسب وعدہ ایمان لانے والوں کی زکوٰۃ جمع کر لی اور وہ مہینہ اور تاریخ جو قاصد بھیجنے کے لیے طے ہوئی تھی گزر گئی اور آپ صلی اللہ علیہ وسلم کا کوئی قاصد نہ پہنچا، تو حارث کو یہ خطرہ پیدا ہوا کہ شاید رسول اللہ صلی اللہ علیہ وسلم ہم سے کسی بات پر ناراض ہیں کہ بھائی کیوں قاصد نہیں بھیجا، نبی علیہ السلام تو وعدے کی خلاف ورزی نہیں کرتے. تو کوئی نہ کوئی مسئلہ ہو گیا ہوگا کہ آپ سے ناراض ہیں، اس وجہ سے شاید اپنا قاصد نہیں بھیجا. اس لیے کہ ناراضگی کا اظہار جو ہے نا اس طرح سے ہوتا ہے کہ بھائی بات چیت جو ہے نا انسان بند کر دیتا ہے، کمیونیکیشن جو ہے وہ موقوف کر دیتا ہے کسی کے ساتھ اگر ناراضگی ہو، اور خصوصاً جب بڑے لوگ ناراض ہوتے ہیں تو پھر وہ کوئی اور طریقے سے تو نہیں ہم پہ اپنا غصہ نکالتے نا، تو ان کا ناراضگی کا انداز جو ہے وہ یہی ہوتا ہے کہ بس بات چیت جو ہے کم کر دیتے ہیں. ٹھیک ہے، یا روک دیتے ہیں. تو یہ ایک خاص اللہ تعالیٰ نے ایک مزاج بنایا ہے. ٹھیک ہے، बड़ों और छोटों का एक तो सिस्टम बनाया अल्लाह ताला ने, अल्लाह ताला ने कुछ लोगों को छोटा बनाया, कुछ लोगों को अल्लाह ताला ने बड़ा बनाया, ठीक है। दीन के अंदर कुछ को छोटा बनाया, दीन के अंदर कुछ को बड़ा बनाया, ठीक है। नॉलेज के अंदर इन जनरल कुछ लोगों को कम नॉलेज वाला बनाया, कुछ लोगों को ज्यादा नॉलेज वाला बनाया, ठीक है। इंतजामी इंतजामी उमूर के अंदर कुछ लोगों को कम इंतजामी उमूर का जिम्मेदार बनाया और कुछ लोगों को ज्यादा इंतजामी उमूर का जिम्मेदार बनाया, ठीक है। तो हमेशा ऐसा होता है कि जो ज्यादा बड़े होते हैं ना अल्लाह ताला की तरफ से, जिनको के ऊंचा मुकाम दिया गया होता है, तो अब उनका जो स्टाइल होता है ना वो डिफरेंट हो जाता है, ठीक है ना। बड़ों का स्टाइल, बड़ों का तरीका जो होता है ना वो हमेशा डिफरेंट होता है छोटों के तरीके के मुताबिक के मुकाबले में, ठीक है। तो छोटे जब नाराज होते हैं ना तो उनकी नाराजगी किसी और तरीके से निकलती है, छोटा जब नाराज होता है तो फिर जो बहुत छोटा बच्चा होता है वो अगर गुस्सा गुस्सा हो जाए, नाराज हो जाए, तो वो कभी मारना मारना शुरू कर देता है। आपने देखा होगा बच्चे जो है ना वो कभी जरा ज्यादा गुस्से में आ जाए ना तो फिर वो खामखा जो है वो लगता है कि मारना शुरू हो गए, अपनी बहन को मार रहे हैं, अपने भाई को मार रहे हैं, किसी किसी और को मार रहे हैं, या ऐसे ही जो है वो अपने खिलौनों को मार रहे हैं, राइट। क्योंकि ये बहुत छोटा होता है ना, तो ये अपने इस गुस्से का इजहार इस तरह से करता है। थोड़ा सा और बड़ा हो जाए तो उस वक्त जो है ना फिर इसके अंदर थोड़ी सी मेच्योरिटी आ जाती है, अब अपने गुस्से का इजहार मारने के जरिए से नहीं करता उमूमन, बल्कि ये जो है जुबान के जरिए से इजहार करता है, ठीक है ना। अब जुबान जो है वो चल रही है, गुस्सा निकाल रहे हैं जुबान से, इधर उधर की बातें सुना रहे हैं, और यानी इस तरह से अंदाज हो जाता है गुस्सा निकालने का, ठीक है। तो जुबान चलाना ये भी एक इमेच्योरिटी की निशानी है कि जी जब गुस्सा हो गया ना तो अब जुबान चलाना शुरू हो गया, लेकिन ये इमेच्योरिटी भी उतनी इमेच्योरिटी नहीं है जितनी कि हाथ चलाने वाली इमेच्योरिटी होती है, उससे पे हाथ चलाना शुरू कर देते हैं, ठीक है। तो हाथ चलाने से एक बेटर लेवल ऑफ यानी गुस्सा निकालने का अंदाज वो क्या है, जुबान चलाना शुरू कर देना, लेकिन ये भी जाहिर है अच्छी बात नहीं। लेकिन जब और ज्यादा सीनियर होते हैं ना, और ज्यादा जो है मेच्योर होते हैं, तो उस वक्त जो है नाराजगी तो फिर भी हो सकती है, तो उस वक्त की नाराजगी जो होती है ना खामोशी के अंदाज में निकलती है। इसी वजह से जहां नबी अलैहिस्सलाम की बात हो रही है तो नबी अलैहिस्सलाम की नाराजगी से इनको क्या खौफ हुआ कि भाई उन्होंने अपना कासिद नहीं भेजा, अपना कम्युनिकेशन जो मेथड था उसको रोक लिया, कासिद जो है वो कम्युनिकेशन के लिए होता है, तो कहीं वो नाराज ना हो हमसे, ठीक है। तो औरतें भी इस तरह बताती हैं कि जी हमारे जो हस्बैंड है ना तो वो जब नाराज हो जाते हैं ना तो फिर वो बातचीत छोड़ देते हैं, ठीक है ना, बातचीत छोड़ देते हैं वो, फिर यानी उनके जो घर में रहने का एक स्टाइल होता है, बातचीत करने का जो स्टाइल होता है ना वो अब खत्म हो जाता है, वो कम हो जाता है, ठीक है। वो क्यों हो जाता है ऐसा, ठीक है, वो इसलिए हो जाता है कि अल्लाह ताला ने इंतजामी उमूर में, घर का जो इंतजामी निजाम है उसके अंदर मर्द को कवामून बनाया है, ठीक है ना, मर्द को अल्लाह ताला ने ऊपर रखा है, तो ऊपर वाला जब नाराज होता है तो उसकी नाराजगी इसी अंदाज में निकलती है, ठीक है। तो इसको समझना मुश्किल नहीं होना चाहिए। तो हजरत हाजिद ने फरमाया कि भी हमें खतरा हुआ वक्त नबी सल्लल्लाहु अलैहि वसल्लम नाराज तो नहीं है, वरना आप वादे के मुताबिक अपना आदमी भेजते। तो हारिस ने इस खतरे का जिक्र इस्लाम कबूल करने वालों के के सरदारों से किया और इरादा किया कि ये सब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हो जाए, ठीक है। भाई आपस में मशवरा किया कि भाई अब चलना चाहिए नबी अलैहिस्सलाम को मनाने के लिए, क्योंकि हम उनकी नाराजगी को अफोर्ड नहीं कर सकते, वो अल्लाह के रसूल हैं, ठीक है, कोई आम बादशाह कोई थोड़ी है। तो इधर वाकया ये हुआ कि हजरत सल्लल्लाहु अलैहि वसल्लम ने मुकर्रर तारीख पर वलीद बिन उकबा रजी अल्लाह ताला अन को अपना कासिद बनाकर जक़ात वसूल करने के लिए भेज दिया था। यानी ऐसा नहीं हुआ था कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने किसी को भेजा नहीं था, नबी सल्लल्लाहु अलैहि वसल्लम ने भेजा था वलीद बिन उकबा को, मगर वलीद बिन उकबा को रास्ते में ये ख्याल आया कि इस कबीले के लोगों से मेरी पुरानी दुश्मनी है, कहीं ऐसा ना हो कि ये मुझे कत्ल कर डालें, ठीक है। यानी एक अजीब ख्याल आया है कि भाई माजी में जब इस्लाम वगैरह का मामला नहीं हुआ था, ये कबीला मुसलमान नहीं हुआ था, तो वलीद बिन उकबा अलैहिस्सलाम के साथ ना कोई इनका मामला पेश आया होगा, वलीद बिन उकबा अलैहिस्सलाम हो सकता है कि इनका कोई बंदा मार दिया हो, आदमी मार दिया हो कोई, या कोई और इस किस्म का मामला हुआ हो कि जिसकी वजह से वलीद बिन उकबा और इस कबीले वालों के दरमियान दुश्मनी हो गई, ठीक है। अब मुसलमान तो हो गए हैं ये, लेकिन फिर भी वलीद अलैहिस्सलाम को ये खदशा हुआ कि भाई अब अगर वो मुझे देखेंगे ना तो कहीं उनको अपनी पुरानी दुश्मनी याद ना आ जाए और वो जो है ना वो मुझे मार ना दें, ठीक है। तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने जब उनको हुक्म देके भेजा था तो उस वक्त उनके जहन में ये ख्याल नहीं आया होगा, लेकिन रास्ते में उनको ये ख्याल आया, ठीक है। तो تو اب ان کو جو یہ جان کا خوف ہوا نا, تو یہ جان کا خوف جو ہے یہ ایک طبی چیز ہوتی ہے, ٹھیک ہے, یہ صحابی کو بھی ہو سکتی ہے اور یہ کسی بھی نیک سے نیک انسان کو جان کا خوف ہو سکتا ہے. تو یہ کوئی تقوی اور یعنی نیکی کے خلاف نہیں ہے اپنی جان کا خوف ہو جانا. تو ان کو جب یہ جان کا خوف ہو نا, تو اس خوف کے سبب وہ راستے ہی سے واپس ہو گئے, راستے سے ہی واپس چلے. اچھا, باقی تفصیل تو ہم ابھی مزید ہم نے پڑھنی ہے, لیکن یہاں پر ایک پوائنٹ میں ابھی بتا دوں, آگے کہیں ذہن سے نہ نکل جائے, کہ اگرچہ کتاب میں یہاں پہ نہیں لکھا ہوا ہے, لیکن مجھے یاد آتا ہے کہ یا تو میں نے کسی اور تفسیر میں یہ بات پڑھی ہے, یا ہمارے حضرت نے سورہ حجرات کی تفسیر جو ہے وہ اعتکاف کے بیانات میں ایک دو سال پہلے کی بھی تھی, تو یا میں نے وہاں پر سنی ہے, لیکن اس وقت میں پلیس نہیں کر پا رہا کہ کہاں یہ پڑھی تھی یا کہاں سنی تھی. وہ یہ تھی کہ یہ جو ان کو خوف ہوا نا, تو اس کی بھی ریزن تھی, اور وہ ریزن یہ تھی کہ کوئی آدمی ان کو راستے میں ملا تھا, ٹھیک ہے, اور وہ آدمی جو تھا نا, اس آدمی نے ان کو ایسی بات کہی تھی کہ دیکھو یہ جو قبیلے والے ہیں نا, یہ تمہاری جان کے درپے ہیں, تو تم یہاں سے واپس لوٹ جاؤ, ٹھیک ہے. اب اس نے جھوٹ بات کہی تھی ان کو, یہ کوئی شر پسند قسم کا انسان ہوگا, منافق قسم کا فاسق فاجر انسان ہوگا, اس نے ان کو یہ بات کہی, ٹھیک ہے, تو اس کی بات پہ انہوں نے یقین کر لیا اور یہ واپس لوٹ گئے, ٹھیک ہے نا. یہ بھی ایک بات ہے جو کہ کتابوں میں منقول ہے. بہرحال ہم یہاں سے بھی آگے چلتے ہیں, پڑھتے ہیں کہ جب یہ واپس چلے گا نا, اور رسول اللہ صلی اللہ علیہ وسلم سے جا کر کے انہوں نے کہا کہ جی ان لوگوں نے زکات دینے سے انکار کر دیا ہے اور میرے قتل کا ارادہ کیا, ٹھیک ہے, کیونکہ اس بندے نے ان کو اس قسم کی فیڈ بیک دی تھی کہ بھئی یہ تو آپ کو قتل کرنے کا ان کو پتہ لگ گیا ہے, بھئی خبریں پہنچ جایا کرتی تھیں, کچھ لوگ جو ہیں وہ تیز رفتار گھوڑوں کے ذریعے سے نا آگے جا کر کے خبریں دے دیا کرتے تھے. تو اٹ واز کوائٹ پاسبل کہ ورید بن عقبہ تنان کے پہنچنے سے پہلے ہی کسی نے جا کر کے قبیلے والوں کو خبر دے دی ہو کہ جی ورید بن عقبہ آ رہا ہے, زکات لینے کے لیے آ رہا ہے. تو اب ان میں سے کسی شر پسند انسان نے ورید بن عقبہ کو جا کر کے یہ خبر دے دی کہ بھئی یہ جو لوگ ہیں نا, یہ تو تمہیں قتل کر دیں گے اور تمہیں کوئی زکات وکات نہیں ملے گی, ٹھیک ہے, اور تم واپس لوٹ جاؤ. تو ورید بن عقبہ نے اس کی بات پہ یقین کر لیا, تو بہرحال وہ واپس لوٹ گئے. انہوں نے نبی صلی اللہ علیہ وسلم سے یہ فرمایا کہ بھئی ان لوگوں نے تو انکار کر دیا, میں نے قتل کا ارادہ کر لیا. اس پر رسول اللہ صلی اللہ علیہ وسلم کو غصہ آیا کہ بھئی یہ کیا بات ہے, انہوں نے خود ہی کہا تھا کہ زکات جو ہے وہ دینے کے لیے آپ کسی کو بھیج دیے گا. آپ صلی اللہ علیہ وسلم کو واقعی غصہ آیا, اور حضرت خالد بن ولید رضی اللہ عنہ کی سرکردگی میں ایک دستہ مجاہدین کا روانہ کیا. ادھر یہ دستہ مجاہدین کا روانہ ہوا, ادھر سے حارث ماں اپنے ساتھیوں کے حضور صلی اللہ علیہ وسلم کی خدمت میں حاضری کے لیے نکلے, ٹھیک ہے. یعنی خالد بن ولید رضی اللہ عنہ, جیسے کہ آپ کو پتہ ہی ہے, یہ مسلمان فوجوں کے سپہ سالار ہوا کرتے تھے, تو ان کے ساتھ باقاعدہ جنگ کے ارادے کے ساتھ جو ہے وہ ایک بٹالین کو نبی صلی اللہ علیہ وسلم نے روانہ کیا اس قبیلے کی طرف, ٹھیک ہے. اچھا, اس کی تھوڑی تفصیل آگے ہے, وہ شاید ہم وہاں پہ ایگزیکٹلی نہ پڑھیں, تو ابھی بتا دیتے ہیں کہ یہ جو زکوٰۃ سے انکاری کی خبر دی نا ورید بن عقبہ رضی اللہ تعالیٰ انہوں نے آ کر کے, تو اس پہ صرف نبی صلی اللہ علیہ وسلم کو غصہ نہیں آیا, بلکہ سارے صحابہ کو بہت غصہ آیا کہ بھئی مرتد, یعنی اسلام لانے کے بعد یہ مرتد ہو گئے, اسلام سے پھر گئے اور زکات دینے سے انکار کر رہے ہیں جو کہ دین اسلام کے بنیادی فرائض میں سے ہے. تو سارے ہی مسلمانوں کو بڑا غصہ آیا, ٹھیک ہے, تو سارے ہی مسلمان جو ہے نا وہ پھر نبی علیہ الصلوۃ والسلام کے اوپر یعنی اس طرح سے بات کرنے لگے کہ آپ صلی اللہ علیہ وسلم ان لوگوں سے بدلہ لیں, ان لوگوں کو جو ہے وہ یعنی جو ہے نا ان کے اوپر لشکر کشی کریں اور ان کو سبق سکھائیں کہ انہوں نے کیا کیا ہے یہ, رائٹ. تو نبی علیہ صلی اللہ علیہ وسلم نے لشکر بھیج تو دیا, لیکن لشکر کو بھیجنے کے ساتھ آپ صلی اللہ علیہ وسلم نے ان سے یہ بھی کہا کہ ذرا پہلے تحقیق کر لینا, تحقیق کر لینا, ٹھیک ہے. اچھا, تو اب ادھر سے جو ہے نا ان کا جو پورا ایک وفد تھا حضرت حارث رضی اللہ عنہ اور دوسرے سرداران بنی مصطلق, تو وہ جو وفد تھا وہ بھی وہاں سے چل چکا تھا, ٹھیک ہے. اب یہ دونوں جو ہے نا راستے میں پھر ان کی ملاقات ہوئی مدینہ منورہ کے قریب. حارث نے ان لوگوں سے پوچھا کہ آپ کنوں کی طرف بھیجے گئے ہو, بھئی آپ کہاں جا رہے ہیں یہ ہتھیار وغیرہ لے کر کے. تو ان لوگوں نے کہا کہ بھئی ہم تو تمہاری طرف بھیجے گئے ہیں, تمہاری طرف ہی آ رہے ہیں لشکر لے کر کے. حارث نے لوگوں سے پوچھا کہ آپ, اچھا تو حارث نے سبب پوچھا کہ بھئی کیوں, تو ان کو واقعہ ولید بن عقبہ کے بھیجنے کا اور ان کی واپسی کا بتایا گیا, بھی ایسا ایسا ہوا, ولید بن عقبہ نے آ کر کے یہ سب کچھ بتایا آپ کے بارے میں. اور یہ کہ ولید بن عقبہ نے رسول اللہ صلی اللہ علیہ وسلم کے سامنے یہ بیان دیا ہے کہ بنی المصطلق نے زکوٰۃ دینے سے انکار کر دیا اور میرے قتل کا منصوبہ بنایا. تو حارث نے یہ سن کر کہا, قاصد کو قتل کر دینا ایک بہت بڑا آفینس ہوتا ہے, یہ ایسی ہے جیسے آج کے دور میں کوئی ملک جو ہے نا کسی ملک کے سفیر کو قتل کر دے, ٹھیک ہے نا, کیونکہ سفیر بھی جو ہوتا ہے وہ ریپرزینٹیو ہوتا ہے ملک کا, تو آپ سفیر کو قتل کر دیں اس کو اعلان جنگ کنسیڈر کیا جاتا ہے, ٹھیک ہے, امبیسڈر کو اگر قتل کر دیا جائے. تو حارث نے یہ سن کر کہا کہ قسم ہے اس ذات کی جس نے محمد صلی اللہ علیہ وسلم کو رسول برحق بنا کر بھیجا ہے, میں نے ولید بن عقبہ کو دیکھا تک نہیں اور نہ وہ میرے پاس آئے. اس کے بعد حارث جب رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے تو آپ صلی اللہ علیہ وسلم فرمائے کہ کیا تم نے زکات دینے سے انکار کیا اور میرے قاصد کو قتل کرنے کا ارادہ کیا تھا؟ حارث نے کہا کہ ہرگز نہیں. ٹھیک ہے نا, دیکھیں یہ بھی ایک بڑا امپورٹنٹ پوائنٹ ہے کہ جب آپ کو کسی کی غلطی کا پتہ چلے نا تو قدم اٹھانے سے پہلے اور اس کو سزا دینے سے پہلے ہمیشہ اس سے پوچھ لینا چاہیے کہ کیا واقعی آپ نے ایسا کیا. اب یہ ہم جو پڑھ رہے ہیں یہ تو بہت بڑا واقعہ ہے, اللہ کے نبی علیہ السلام صحابہ کرام والا واقعہ, رائٹ, لیکن دس اپلائز ٹو آور ڈیلی لائف ایز ویل. ہمارے اپنے روز مرہ کی زندگی میں ایسا معاملہ اکثر پیش آتا رہتا ہے گھر کے افراد کے ساتھ, خصوصاً بچوں کے ساتھ. بچے جو ہیں وہ کوئی ایسا کام کر جاتے ہیں جو کہ ہمیں ناپسندیدہ ہوتا ہے, جو کہ ہماری تعلیمات کے خلاف ہوتا ہے, ہم نے ان کو کچھ اور سکھایا ہوتا ہے لیکن وہ کچھ اور کر لیتے ہیں. اب فوراً سے ان کو ہاتھ لگا دینا, رائٹ, فوراً سے جو ہے وہ ان کو ڈانٹ پلانا شروع کر دینا, چیخنا چلانا شروع کر دینا, یہ بڑا آسان کام ہے لیکن ہمیں ایسا نہیں کرنا چاہیے. ہمیں پہلے بچے سے پوچھ لینا چاہیے, ٹھیک ہے نا. ایک تو فوراً سے مار دینا, فوراً سے ڈانٹنا, یہی غلط بات ہے. پہلے تو خود اپنے آپ کو ذرا کمپوز کرنا چاہیے, ٹھیک ہے, غصہ آ رہا ہے تو پہلے اپنے غصے کو نا ٹھنڈا کرنے کی کوشش کریں, پہلے غصے کو ٹھنڈا کریں, ٹھیک ہے. جب غصہ ٹھنڈا ہو جائے پھر اس کے بعد جو ہے معلوم کرنے کی کوشش کریں, چاہے ڈائریکٹ بچے سے پوچھ کر کے یا انڈائریکٹلی کسی اور طریقے سے معلوم کرنے کی کوشش کریں کہ جی اس نے جو یہ کام کیا تو کیوں کیا, کیا اس کے پاس کوئی وجہ تھی, یا یہ فقط بھول گیا, اس نے جان بوجھ کر کے میری بات کی خلاف ورزی نہیں کری بلکہ اس کے ذہن سے نکل گیا. بھائی ہمارے ذہن سے چیزیں نکل جاتی ہیں, ہم کیسے کیسے فرائض کو بھول جاتے ہیں, کیسے کیسے واجبات کو بھول جاتے ہیں جو کہ اللہ نے ہمارے اوپر لازم کیے ہیں, اللہ کے رسول صلی اللہ علیہ وسلم نے ہمیں حکم دیا ہے, ہم ان چیزوں کو بھول جاتے ہیں. تو ہمارا بچہ جو ہے وہ ہمارے حکم کو نہیں بھول سکتا, تو یہ کوائٹ پاسبل ہے نا کہ وہ جان بوجھ کے نہیں خلاف ورزی کر رہا. تو بچوں سے اگر اس طرح سے پوچھ لیں نا, پیار و محبت کے ساتھ ان کے ساتھ معاملہ ہو اور پوچھ لیں, تو بچے بتا دیتے ہیں کہ ابو میں بھول گیا, ابو میرے ذہن سے نکل گیا, امی میں بھول گئی تھی, رائٹ. تو جب بھول گئی تھی والا معاملہ آ جائے تو اب جو ہے نا وہ ان کو جھوٹا ثابت کرنے کی کوشش نہ کریں, انلیس کہ کوئی بہت ہی کلیئر ثبوت ہو کہ جس سے پتا چل رہا ہو کہ ہاں واقعی یہ جھوٹ بول رہا ہے, ٹھیک ہے نا. تو پھر بھی جو ہے نا ایک بہت ہی نپے تلے انداز میں ان کے اس جھوٹ کو بھی جو ہے وہ اس کی اصلاح کرنے کی کوشش کریں, ٹھیک ہے. لیکن بچے کو جھوٹا ثابت کرنا, اس سے جو ہے نا نہ صرف یہ کہ بچہ جو ہے وہ آپ سے بہت زیادہ روٹ یعنی اچٹ, اس کا دل اچٹ جاتا ہے آپ سے, بلکہ یعنی دل جو ہے نا اس کا آپ سے خراب ہو جاتا ہے جب آپ اس کو جھوٹا ثابت کرنے کی کوشش کر رہے ہوتے ہیں. اس کے بعد دوسرا اور اس سے بھی بڑا نقصان یہ ہوتا ہے کہ ایسا بچہ جو ہوتا ہے نا اس کے اندر جو ہے نا پھر کانفیڈینس نہیں بالکل بھی بلڈ نہیں ہو پاتا, ٹھیک ہے نا. اس کا اعتماد جس کو ایک ضروری لیول آف سیلف کانفیڈینس ہوتا ہے, ایک تو ہوتا ہے خود پسندی, ٹھیک ہے, خود پسندی کی یہاں بات نہیں ہو رہی, یہاں پر ایک ضروری نیسسری ایسنشیل لیول آف سیلف کانفیڈینس کی بات ہو رہی ہوتی ہے, بات ہو رہی ہے جو کہ ہر انسان کے لیے ضروری ہوتا ہے ایک اچھی زندگی گزارنے کے لیے. تو اس کا جو یہ سیلف کانفیڈینس ہوتا ہے نا, جب ماں باپ اس کی ہر بات کے اوپر اس کو جھوٹا ثابت کرنے کی کوشش کر رہے ہیں اور اس کو جو ہے نا ہر بات کے اوپر اس کی بات کو غلط کہیں اور اس کو جو ہے نا وہ یعنی ڈسکریج کریں ہر چیز کے اوپر, تو ایسا بچہ جو ہوتا ہے وہ سیلف کانفیڈینس اس کا ختم ہو جاتا ہے, ٹھیک ہے. تو اب ایسا بچہ جو ہے نا وہ بڑی اس کی شیکی قسم کی پرسنالٹی ہو جاتی ہے, ٹھیک ہے, شیٹرڈ قسم کی پرسنالٹی ہو جاتی ہے اسے. تو ایسا ہرگز نہیں کرنا چاہیے. اللہ سے دعا ہے کہ اللہ تعالیٰ کاش ہمیں بات کی سمجھ اور اس کو یاد رکھنے کا موقع کے اوپر, کیونکہ یہ تو موقع کی بات ہوتی ہے. جب ایسی سچویشن پیدا ہوتی ہے نا تو اس کے بعد یہ ساری جو سنی سنائی باتیں ہوتی ہیں ساری ہوا ہو جاتی ہیں, اس وقت کچھ یاد نہیں رہتا. تو اس وجہ سے اللہ سے دعا کرنی چاہیے کہ اللہ موقع کے اوپر مجھے یہ باتیں یاد دلا دیں تاکہ میں ایسی غلطیاں نہ کروں. تو جب کبھی ایسی غلطی نظر آئے تو چاہے بڑے سے ہو چاہے بچے سے ہو, पहले ये कंफर्म कर लेना चाहिए कि भाई इस गलती की क्या वजह बनी, क्या वो वाकई वजह थी जो कि हम समझ रहे हैं, या हो सकता है कोई और कॉज हो इसका, कोई एक्सप्लेनेबल कॉज हो इसका, ठीक है। तो उस कॉज को जो है मालूम करने की कोशिश करनी चाहिए, ठीक है। तो ये इस वाकये से भी साबित है कि ये सुन्नत नबी अलैहि सलाम भी है। नबी अलैहि सलाम ने इनसे पूछा कि भाई क्यों ऐसा किया, क्या वाकई आपने ऐसा किया? हारिस अल-अतरा ने कहा हरगिज नहीं, ठीक है, बिल्कुल सच्ची बात थी। उन्होंने डिनाई कर दिया कि हरगिज नहीं, ऐसा तो मैंने किया ही नहीं। फिर उन्होंने कसम खा करके, कसम है उस जात की जिसने आपको पैगाम हक देकर भेजा है, ना वो मेरे पास आए ना मैंने उनको देखा, फिर जब मुकर्रर वक्त पर आपका कासिल ना पहुंचा तो फिर मुझे खतरा हुआ कि शायद मुझसे कोई कसूर हुआ हो जिस पर हुजूर नाराज हो गए हो, इसलिए मैं हाजिर खिदमत हुआ। लेकिन पूरा का पूरा मामला एक्सप्लेन कर दिया बड़े को, ठीक है। तो नबी अलैहिस्सलाम ने फिर बात उनकी मान ली, उनकी नीयत पे शक नहीं किया, नहीं नहीं तुम तो वैसे ही जो है वो हमें धोखा दे रहे हो, हमें बेवकूफ़ बना रहे हो, और तुम तो बस ऐसे ही हो वगैरह, इस तरह की कोई बात नहीं करी। हारिस अल-अतरा फरमाते हैं कि इस पर सूरह हुजरात की आयत नाजिल हुई, ये वाली आयत, राइट। और बाज़ रवायात में है कि वलीद बिन उकबा अल-अतरान हस्बुल हुक्म बनी अल-मुस्तलिक में पहुंचे। इस कबीले के लोगों को चूंकि मालूम था कि इस कासिद पर कि इस तारीख पर हुजूर सल्लल्लाहु अलैहि वसल्लम का कासिद आएगा, ये ताज़ीमन बस्ती से बाहर निकले कि इनका इस्तकबाल करें। वलीद बिन उकबा को शुबा हो गया कि ये शायद पुरानी दुश्मनी की वजह से मुझे कत्ल करने के लिए आए हैं, तो यहीं से वापस हो गए, ठीक है। भाई उस जमाने में तो ये कम्युनिकेशन सिस्टम्स नहीं होते थे कि भाई फोन पे पहले बात कर ली कि जी मैं आ रहा हूँ, तो लोगों को पता लग गया कि क्यों आ रहे हैं, हैं? या ये कि सामने लोग नजर आए तो अब जो है वो मोबाइल फोन पर कॉल कर ली कि जी हाँ भी आप क्यों आए हैं यहाँ पर, राइट। ये सारी चीजें तो बिल्कुल भी उस वक्त नहीं थी ना, तो बस उस वक्त जो है ये सारा का सारा गुमान वाला ही सिलसिला चल रहा होता था। तो अब चूंकि हालात भी ऐसे थे कि भी पुरानी दुश्मनी तो थी, तो अब इनको खदशा हुआ कि भाई ये सारे के सारे बाहर क्यों निकल आए, तो लगता तो यही है कि ये मारने के लिए आए हैं मुझे बाहर, ठीक है। तो वो वहां से ही वापस हो गए और जाकर हुजूर सल्लल्लाहु अलैहि वसल्लम से अपने गुमान के मुताबिक ये अर्ज कर दिया कि वो लोग ज़कात देने के लिए तैयार नहीं है बल्कि मेरे कत्ल के दर पे हुए हैं। इस पर आने सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत खालिद बिन वलीद को भेजा और ये हिदायत फरमाई कि खूब तहकीक कर लें, इसके बाद कोई इकदाम करें। खालिद बिन वलीद ने बस्ती से बाहर रात को पहुँच कर क़याम किया और तहकीक हाल के लिए चंद आदमी बतौर जासूस के खुफिया भेज दिए। लोगों ने आकर खबर दी कि सब लोग इस्लाम और ईमान पर कायम, नमाज और ज़कात के पाबंद हैं और कोई बात खिलाफ इस्लाम नहीं पाई गई है। खालिद बिन वलीद उन्होंने वापस आकर को सारा वाकया बताया, इस पर ये आयत नाज़िल हुई, ठीक है। तो हदीस के बारे में जैसे पीछे भी बात हो चुकी है कि हदीस जो है वो रिकॉर्ड है, ठीक है, कि ये वाकयात ऐसे ऐसे पेश आए, या नबी अलैहिस्सलाम ने ऐसे ऐसे फरमाया, या आप ने ऐसे ऐसे किया, ठीक है ना। तो ये सब का सब जो है वो सहाबा कराम ने जुबानी बयान फरमाया और फिर लोगों ने उसको उनसे सुन करके महफूज कर लिया, किताबों की शक्ल में भी महफूज कर लिया और अपने सीनों में भी महफूज कर लिया। तो अब मुख्तलिफ लोगों ने जो अपने अपने वर्जन बताए ना, तो उन वर्जन में फिर आपस में थोड़ा थोड़ा सा इख्तिलाफ भी होता है। तो इसी वजह से कुछ रिवायात ये कह रही हैं कि मदीना मुनव्वरा के बाहर ही इन दोनों की मुलाकात हो गई थी, खालिद बिन वलीद और हारिस अन्हुमा की, ठीक है। और कुछ रिवायातें कह रही हैं कि नहीं, वो पहुंच गए थे ऑल द वे उस कबीले तक और फिर वहां जा करके ये सारी तहकीकात करी, ठीक है। लेकिन इन ये जो बज़ाहिर इख्तलाफ इन दोनों में भी नजर आ रहा है, तो इससे कोई उसूल शरिया वगैरह के ऊपर तो कोई फर्क नहीं पड़ रहा, तो इस तरह से इस इख्तलाफ की को इतना रिजॉल्व करने की जरूरत भी नहीं, बस है इस तरह से दो साहबा ने इस तरह से अपने अपने जो वर्जन है वो बयान कर दिए, ठीक है। अब इस आयत से साबित हुआ कि कोई शरीर फासिक आदमी अगर किसी शख्स या कौम की शिकायत करे तो उस पर कोई इल्ज़ाम और उस पर या उस पर कोई इल्ज़ाम लगाए तो उसकी खबर या शहादत पर बगैर मुकम्मल तहकीक के अमल करना जायज़ नहीं है। तो अब ये शरीयत का एक उसूल बन गया, कुरान का एक हुक्म बन गया, ठीक है। अब अहकाम व मसाइल वगैरह भी क्योंकि हजरत ने अच्छे अंदाज में इधर ज़ाहिर है हमारे आसानी के लिए यही है कि जिनके पास कोई पढ़ लेते हैं, इमाम जसास रहमतुल्लाह ने अहकाम कुरान में फरमाया कि इस आयत से साबित हुआ कि किसी फासिक की खबर को कबूल करना, उस पर अमल करना उस वक्त तक जायज़ नहीं जब तक दूसरे ज़राए से तहकीक करके उसका सिद्क साबित ना हो जाए, ठीक है। क्योंकि इस आयत में एक क़िरात तो फतुसब्बितु की है जिसके मानी है इस पर अमल करने और इकदाम में जल्दी ना करो, ठीक है। जैसे कि आपको पीछे बताया है कि कुरान जो है वो एक क़िरात में नाजिल नहीं हुआ बल्कि एक से ज्यादा क़िरातों में नाजिल हुआ और इन क़िरातों के दरमियान सिर्फ जो है वो जेर जबर पेश का फर्क नहीं है बल्कि कुछ अल्फाज का भी फर्क है, ठीक है। जैसे कि एक किरात जो है वो ये है कि फतबैयनु के बजाय फतुसब्बितु का लफ्ज है, ठीक है। जैसे कि अगर किसी ने हजरत का बयान अभी थोड़ी देर पहले का सुना होगा तो उसमें क्या फरमाया था कि सूरह फातिहा के अंदर एक किरात जो कि हम पढ़ते हैं वो क्या है, मालिक यौमिद्दीन, ठीक है। लेकिन एक किरात ऐसी भी है जिसके अंदर है मलिक यौमिद्दीन। अब मालिक एक अलग लफ्ज है, मलिक एक अलग लफ्ज है, तो एक किरात में एक लफ्ज, दूसरी किरात में दूसरा लफ्ज, ऐसा भी कुरान के अंदर मौजूद है, ठीक है। लेकिन चूंकि उम्मत का इजमा मुत्तफिक एक किरात के ऊपर हजरत उस्मान रजी अल्लाह ताला अन्हु के दौर में हो गई, उम्मत एक किरात के ऊपर मुत्तफिक हो गई, ठीक है, किरात उस्मानी भी जिसको कहते हैं, ठीक है। तो अब वो जो किरात है ना वो राजे हो गई, ठीक है, कि सारी जो सारी यानी उम्मत है, चाहे वो दुनिया के एक कोने में रहती हो या दूसरे कोने में रहती हो, वो सब के सब एक ही किरत से पढ़ते हैं, ठीक है। तो इस वजह से हम सारे के सारे मालिक यौमिद्दीन पढ़ते हैं, और हम सारे के सारे ये इस आयत के अंदर फतबैयनु पढ़ते हैं, फतुसब्बितु नहीं पढ़ते। लेकिन इसका मतलब ये हरगिज नहीं है कि फतुसब्बितु और मलिक वाली किरातें गलत हैं, वो भी गलत नहीं है, ठीक है। तो ये लेकिन जो दूसरी किरातें हैं इनका इल्म जो है वो अवामुन नास को नहीं होता बल्कि ये उलमाए कराम को होता है, क्योंकि उन्होंने तफसील के साथ इस टॉपिक को पढ़ा होता है, ठीक है। तो जहाँ ये बात आती है ना कि ये कुरान जो है वो एक ऐसी किताब है कि जिसका एक एक हर्फ महफूज है, एक एक लफ्ज महफूज है, ठीक है, तो इस बात को सुन करके हम कंफ्यूज ना हो जाए कि जी एक जगह तो ये लफ्ज है दूसरी जगह जो है ये लफ्ज है। नहीं, ये उसके इसके महफूज होने के खिलाफ बिल्कुल भी नहीं है, बल्कि ये तो एक और बड़ी यानी अफजलियत है कुरान की, कि ना सिर्फ ये कि कुरान का एक एक हर्फ और एक एक लफ्ज महफूज है, बल्कि इवन जो मल्टीपल किरातें हैं इस कुरान की वो सारी की सारी किरातें भी महफूज हैं, सारे के सारे डायलैक्ट, सारे के सारे लहजे भी महफूज हैं। हत्ता कि अगर किसी आयत के अंदर एक से ज्यादा अल्फाज का इहतमाल है कि फतबैयनु की बजाय फतुसब्बितु है या मालिक की बजाय मलिक है, तो इवन ये चीज भी अल्लाह ताला ने महफूज फरमा दी, ठीक है, ये चीज भी महफूज है। तो सुभान अल्लाह, कैसी अल्लाह ताला ने हिफाजत का इंतजाम फरमाया अपने कुरान के, ठीक है। तो अब जो है ये फरमाया कि साबित कदम रहो, इकदाम में जल्दी ना करो, ठीक है। तो इससे ना फिर ये जो मुख्तलिफ किरातें होती हैं तो इन किरातों को फिर फुकहाए कराम इस्तेमाल करके ना फिर शरीयत के अहकाम भी बयान फरमाते हैं कि भाई ये यहाँ पे फतबैयनु का मतलब जो है ना वो फिर यानी साबित कदम रहना भी बयान किया जा सकता है, क्योंकि एक किरात के अंदर तो एक्चुअली ये लफ्ज है भी सही, ठीक है। अच्छा, तो फरमाया कि शहादत को कबूल करना बदरजाए उला नाजायज होगा, क्योंकि फासिक की खबर को कबूल करना जायज ना हुआ तो उसकी अगर कोई ऐसा कोर्ट केस हो गया कि जिसके अंदर के किसी गवाह की जरूरत है कि भाई वाकई इस शख्स ने उस दूसरे शख्स को कत्ल किया कि नहीं किया, उसके लिए जो है ना आईनी शाहिद, हमारे यहाँ कहते हैं आईनी शाहिद या आईनी गवाह, तो अगर कोई फासिक फाजिर इंसान होगा ना तो उसकी शहादत को, गवाही को कबूल करना शरीयत के अंदर जायज नहीं है, ठीक है। तो शहादत को कबूल करना बदरजा उला नाजायज होगा, क्योंकि हर शहादत एक खबर होती है जो हल्फो कसम के साथ, हल्फ व कसम के साथ मुअक्कद की जाती है। इसीलिए जमहूर उलमा के नजदीक फासिक की खबर या शहादत शरअन मकबूल नहीं है, ठीक है। अलबत्ता बाज मामलात और हालात में फासिक की खबर और शहादत को भी कबूल कर लिया जाता है, वो इस हुक्म से मुस्तस्ना है, क्योंकि आयत कुरान में इस हुक्म की एक खास इल्लत मंसूस है, यानी अन तुसीबु कौमन बिजहालत है, ठीक है। क्योंकि एक वजह अल्लाह ताला ने बयान फरमा दी है ना कि यहाँ पर फासिक की खबर को कबूल करने से क्यों मना किया जा रहा है, क्योंकि कहीं ऐसा ना हो कि तुम किसी कौम के साथ कोई गलत मामला कर दो इस फासिक की खबर की वजह से। तो अब जिन मामलात में ये इल्लत मौजूद नहीं है, यानी ये वाली सिचुएशन नहीं है कि भाई किसी कौम के साथ जहालत का मामला पेश आया जा सकता है या पेश किया जा सकता है किसी फासिक की खबर की वजह से, तो जहां पर ये इल्लत मौजूद नहीं है तो वो इस आयत के हुक्म में दाखिल नहीं होंगी या इससे मुस्तस्ना होंगी। मसलन ये कि कोई फासिक बल्कि काफिर भी अगर कोई चीज लाए आपके पास और ये कहे कि जी फुला शख्स ने ये आपको हदिया भेजा है, तो अब उसकी खबर पर अमल जायज है, यानी उस हदिये को कबूल कर लेना आपके लिए जायज होगा, क्योंकि इस हदिये को कबूल करने में कोई ऐसा मामला नहीं है कि आप किसी कौम के साथ जहालत वाला मामला कर दें। ठीक है, इसकी मजीद तफसील कुतुब फिका में लिखी है। ठीक है, अब यहाँ पर ना एक बड़ा अहम टॉपिक स्टार्ट हो रहा है जो कि हम कल के ऊपर ही रखते हैं, जो कि है कि सहाबाए कराम से फिस्को फुजूर वाला मामला कैसे हो सकता है और क्या हो सकता है कि क्या नहीं हो सकता, और सहाबाए कराम के बारे में हमारा क्या अकीदा है। ठीक है, तो ये डिस्कशन तो इंशाल्लाह हम अगली क्लास में करेंगे। अगर अभी किसी के पास कोई सवाल है तो बता दें रेज हैंड करके, तो हम उनका इंतजार कर लेते हैं अगली क्लास में। चलें, अगर कोई सवाल नहीं है तो क्लास खत्म करते हैं। बस एक छोटा सा ऐलान ये था कि जैसा कि आपको मालूम है कि आखिरी रमजान मुबारक के 10 दिन हैं, तो इसके अंदर बहुत सारे लोग एतिकाफ के लिए मसाजिद के अंदर जमा हुए हैं, तो हम भी जो हमारे शेख की मस्जिद है बहादुर फकीर अल इस्लामी पाकिस्तान के अंदर, तो वहाँ पर कम अज़ कम चंद दिन का एतिकाफ करने की नीयत से यहाँ पर आए हुए हैं। तो यहाँ पर फिर हजरत के बयान भी मुस्तकिल हो रहे हैं, वो ऑनलाइन ब्रॉडकास्ट भी हो रहे हैं, तो चाहिए कि उन बयान को भी सुनने की कोशिश करें। हमारे अकाबरीन बुजुर्गों के, खूसन जिनका हजरत के साथ इस्लाही ताल्लुक है, बैत का ताल्लुक है, तो उनके लिए तो इन बयान की बरकत और फवायद जो है वो और भी ज्यादा बढ़ जाते हैं। हमें चाहिए कि और से इन बयान को अपनी इस्लाह की नीयत के साथ सुना करें। खैर, अस्सलाम वालेकुम।